यार सबैजनालाई जय मसीह नमस्कार र मेरी क्रिसमस साथै नव वर्ष 2021 को हार्दिक शुभकामना. हरेक वर्षमा चाहिँ आज पनि हामी यस हलमा क्रिसमस सेवाको लागि भेला भएका छौँ. यदि यो तपाईँको पहिलो क्रिसमस हामीसँग हो भने हामी तपाईँलाई विशेष स्वागत गर्न चाहन्छौँ र सेवापछि हामी सामाजिक दूरी कायम राख्दै तपाईँसँग भेटेर भलाकुसारी गर्न चाहन्छौँ. कृपया तपाईँसँग चिरपरिचित हुने मौका हामीलाई अवश्य पनि दिनुहोला. अब केही समय हामी मानिस जातिप्रति परमेश्वरको प्रेमबारे युहन्ना 3 को स्वरबाट विचार गर्दै बिताउनेछौँ. कृपया तपाईँले आफ्नो बाइबलमा युहन्नाको सुसमाचार युहन्ना 3 को 16 पदलाई पल्टाउनु हुन होस् भनी म अनुरोध गर्दछु. युहन्ना 3 को 16 यो नयाँ करारमा पर्दछ. तपाईँ बाइबलसँग त्यति परिचित हुनुहुन्न भने तपाईँले यसलाई भेटाउने उत्तम तरिका भनेको पछाडिबाट तपाईँले सुरु गर्नुभयो भने तपाईँले प्रकाशको पुस्तक पाउनुहुन्छ. त्यसपछि अगाडि हेर्दै जानुभयो भने लगभग केही 100 पेजहरू पठाइसकेपछि तपाईँले पाउनुहुन्छ. अथवा तपाईँले बाइबलको अगाडि यहाँनिर एउटा विषय सूची दिएको हुन्छ, तपाईँको बाइबलको अगाडिपट्टि विषय सूची अथवा सूचीपत्र भनेर लेखेको हुन्छ. त्यसमा तपाईँले हेर्नुभयो भने नयाँ करार भन्ने शीर्षक मुनि माथि पुरानो करार छ, तल नयाँ करार, त्यसको मुनि तपाईँले मत्ती मर्कुस लुका युहन्ना भनेर देख्नुहुन्छ. अनि त्यसमा मेरो जस्तो तपाईँले बाइबल प्रयोग गरिराख्नुभएको छ भने यसमा पृष्ठ नम्बर 1430 दिएको छ, त्यहाँ तपाईँले पाउन सक्नुहुन्छ. यदि त्यो पनि गर्न तपाईँलाई गाह्रो भयो भने तपाईँले यस बुलेटिनमा को माथिपट्टि अगाडिकै माथिपट्टि तपाईँले यो पद आजको वचन खण्ड यहाँनिर दिएको छ, उल्लेख गरिएको छ, यो तपाईँले हेर्न सक्नुहुन्छ. तर कृपया तपाईँले परमेश्वरको वचनको यो खण्डलाई बाइबलबाट होस् वा तपाईँको यो बुलेटिनबाट होस् हेर्नुहोस् भने म अनुरोध गर्न चाहन्छु. तपाईँसँग बाइबल छैन भने हामीसँग केही बाइबलहरू उपलब्ध छन् पछाडिपट्टि, तपाईँले लिन सक्नुहुन्छ. र तपाईँलाई हाम्रो तर्फबाट काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको तर्फबाट क्रिसमसको उपहार भयो. र तपाईँलाई म यो पनि जानकारी गराउन चाहन्छु कि हामी हरेक शनिबार यही हलमा हरेक शनिबार बिहान 10:30 परमेश्वरको आराधना गर्ने उद्देश्यले भेला हुँदछौँ. आज शुक्रबार हो भनेपछि भोलि बिहान 10:30 हामी यहाँ भेला हुँदछौँ. हाम्रो लागि सबभन्दा मुख्य एकदम महत्त्वपूर्ण दिन भनेको शनिबार हो. त्यो शनिबारको दिनमा हामी उद्धार पाएका मानिसहरू उद्धारको गीत गाउनलाई हामी भेला हुँदछौँ. उद्धारको उद्धार सम्बन्धी वचन सुन्नलाई, भजन गाउनलाई, प्रार्थना गर्नलाई हामी भेला हुँदछौँ. र आज तपाईँ यहाँ आउनुभएको छ, हाम्रो निमन्त्रण स्वीकार गरेर हामी एकदमै खुसी छौँ. र तपाईँलाई भोलिको दिनमा पनि हामी आउनुहोस् भनी निमन्त्रण दिन चाहन्छौँ. मैले यति भनिसक्दा सायद तपाईँले यो वचन खण्ड पाइसक्नु भएको छ र म पढ्नेछु. कृपया तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोस्, युहन्ना 3 को 16 एउटै पदबाट हामी आज वचन हेर्दैछौँ. युहन्ना 3 को 16 पदमा यसो लेखिएको छ, यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्. आउनुहोस् हामी प्रार्थना गर्नेछौँ अनि वचनमा जानेछौँ. पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद भन्दछौँ कि तपाईँले आफ्नो एकलौते पुत्रलाई हाम्रो निम्ति दिनुभयो, ताकि उहाँमा विश्वास गरेर हामी बाँच्न सकौँ भनेर. र आजको दिन, यो क्रिसमसको दिनमा हामी तपाईँ परमेश्वरको यही प्रेमलाई हामी थाहा गर्दछौँ र यही प्रेमलाई आजको वचनबाट हामी हेर्दछौँ. प्रभु, हामी प्रार्थना गर्छौँ जस्तै हामी वचनबाट हेर्दछौँ कि तपाईँको प्रेमलाई बुझ्न र तपाईँको प्रेम हामी सबैको निम्ति किन आवश्यक छ भनेर जान्न र ख्रिस्तर्फ फर्किन सहायता गर्नुहोस्, येशु ख्रिस्टको नाममा, आमेन. जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न के हो? जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न के, म खुसी छु होइन? र यो प्रश्न कसरी पैसा कमाउने, कसरी धनी बन्ने अथवा समाजमा आफ्नो नाम कायम राख्ने पनि होइन. जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न भनेको म कसरी मुक्ति पाउन सक्छु हो. जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न म कसरी मुक्ति पाउन सक्छु, हाउ क्यान आई बी सेभ्ड. बाइबलमा त्यहाँ एकजना धनी मानिस, जवान मानिसको बारेमा बताउँदछ जसलाई साह्रै दुःख दिने प्रश्न पनि यही थियो कि म कसरी मुक्ति पाउन सक्छु अथवा अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ. ऊ जवान थियो, उनी धनी थियो, इज्जतदार थियो, तर पनि उसको जीवनमा यो प्रश्नले अति पिरोलेको थियो कि म कसरी मुक्ति पाउन सक्छु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ. यो प्रश्न सबैभन्दा महत्त्वपूर्ण प्रश्न किन मानिन्छ? किनभने मानिसको सबैभन्दा ठुलो समस्या रोग बिरामी बेरोजगारी गरिबी राजनीतिक अस्थिरता होइन तर पाप हो। पापले मानिसलाई परमेश्वरदेखि अलग गरेको छ र अनन्त मृत्युको योग्य बनाइदिएको छ। मैले यहाँ फेरि परमेश्वर भन्ने शब्द चलाइराख्दा मैले यहाँ फेरि तपाईँको कल्पनाको अथवा अनुभवको संस्करणको तपाईँको आफ्नो संस्करणको परमेश्वरको बारेमा ईश्वरको बारेमा भगवान्को बारेमा कुरा गरिरहेको छैन तर म यहाँ बाइबलको परमेश्वरको बारेमा कुरा गरिरहेको छु। म यस्तो परमेश्वरको बारेमा यहाँ कुरा गरिरहेको छु कि जसले आफूलाई बाइबलमा सबै कुराको सार्वभौम सृष्टिकर्ताको रूपमा प्रकट गर्नुभएको छ। परमेश्वर जसले आफ्नै महिमाको लागि मानिस सहित सबै थोक सृष्टि गर्नुभयो। यसको अर्थ मानिसको उद्देश्य मानिसको जीवनको अर्थ उद्देश्य आत्मापूर्ति व्यक्तिगत खुसी नभएर परमेश्वरको महिमा हो। मानिस आफ्नै निम्ति अस्तित्वमा छैन। म इसाई राई हुँ तर म इसाई राईको निम्ति अस्तित्वमा छैन। म मेरो परिवार र साथी सङ्घीहरूको लागि अस्तित्वमा छैन। म केवल परमेश्वरको निम्ति अस्तित्वमा छु र तपाईँ पनि सृष्टिको रूपमा हरेक मानिस परमेश्वरको महिमा गर्न र उहाँमा आनन्दित हुनको लागि अस्तित्वमा छन्। म यस प्रकारको परमेश्वर र उहाँको बारेमा कुरा गरिरहेको छु। तर अदनको बगैँचामा हामीले पहिलो जोडीको बारेमा कथा पढ्न पाउँदछौँ बाइबलको सुरुको पुस्तकमा कि पहिलो जोडीले परमेश्वरको आज्ञा उल्लङ्घन गरेको हुनाले मानिसहरूले आफूमाथि मृत्यु र परमेश्वरको न्याय निम्त्याए। पतनपछि सबै मानिस जाति परमेश्वर क्रोध मुनि छन् र अनन्त विनाश र नर्कतर्फ लपिँदैछन्। ती मानिसहरू मध्येमा सायद तपाईँ पनि पर्नुहुन्छ। त्यसकारण सबै मानिसहरूलाई मुक्तिको ठुलो खाँचो छ। पाप परमेश्वरको क्रोध र अनन्त नरकबाट सबै मानिसले तपाईँसहित सबै मानिसले मुक्ति पाउन आवश्यक छ। त्यसकारण म कसरी मुक्ति पाउन सक्छु जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। तपाईँको जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हुनुपर्छ कि म कसरी बाँच्न सक्छु म कसरी मुक्ति पाउन सक्छु मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ। के यो तपाईँले यस प्रश्नलाई कहिले सोध्नुभएको छ तपाईँको जीवनमा? तपाईँको जीवन धेरै प्रश्नहरू सायद तपाईँले सोधिसक्नुभएको छ होला। कहाँ पढ्ने के खाने कसलाई बिहे गर्ने कुन देश जाने तर म कसरी मुक्ति पाउन सक्छु भन्ने प्रश्न तपाईँले कहिले सोध्नुभएको छ आफ्नो जीवनमा? तपाईँ कसरी मुक्ति पाउन सक्नुहुन्छ अथवा के मुक्ति सम्भव छ? त्यो मुक्तिको त्यहाँ कुनै आशा छ? अवश्य पनि र क्रिसमस यसको जवाफ हो। क्रिसमस नै यसको जवाफ हो। त्यहाँ मुक्तिको निम्ति आशा छ, मुक्ति सम्भव छ। यहुना 3:16 यसको जवाफ दिन्छ। मुक्ति मानिसले मुक्ति पाउन सक्छ, पापी मानिस उद्धार हुन सक्छ, पापी मानिस विद्रोही मानिस अनन्त नर्कबाट बच्न सक्छ, पापी मानिस अब परमेश्वरको क्रोधबाट बाँच्न सक्छ। किनभने यहुना 3:16 भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। कसरी एउटा पापी मानिसले मुक्ति पाउन सक्छ? यसको जवाफ, पापी मानिसको आफ्नो काम उसको कर्म धर्म कर्म पुण्य गुणमा होइन तर परमेश्वरको प्रेममा पाइन्छ। मुक्ति सम्भव छ किनकि परमेश्वरले संसारलाई प्रेम गर्नुभयो। के तपाईँ कल्पना पनि गर्न सक्नुहुन्छ कि यदि परमेश्वर केवल पवित्र र न्यायी सृष्टिकर्ता सार्वभौम परमेश्वर मात्र हुनुहुन्थ्यो तर प्रेम हुनुहुन्थेन भने के हुन्थ्यो हाम्रो हालत? के तपाईँ कल्पना मात्र गर्न सक्नुहुन्छ कि यदि परमेश्वर प्रेम हुनुहुन्थ्यो तर उहाँले हामीलाई प्रेम गर्नलाई छनौट नगर्नु भएको भए तपाईँ र मेरो हालत के हुन्थ्यो? तपाईँ र म अहिले कहाँ हुन्थ्यो? तपाईँ र म अहिले यतिखेर नर्कमा हुने थियौँ। यदि तपाईँ ख्रिस्टको चेला हुनुहुन्न भने तर तपाईँ यदि यहाँ हुनुहुन्छ तपाईँको साथीको कारण तपाईँ यहाँ हुनुको पछाडि पनि परमेश्वरको आम अनुग्रह कमन ग्रेसको आम अनुग्रह आम प्रेमको कारणले गर्दा भएको छ। तपाईँ यहाँ दुर्घटना बस हुनुहुन्न, परमेश्वर तपाईँलाई यहाँ यस कारण ल्याउनु भएको छ ताकि तपाईँले आफ्नो पाप पश्चाताप गरेर ख्रिस्टमा फर्किन सक्नुभएको होस् भनेर परमेश्वरले तपाईँप्रति आफ्नो धैर्यता प्रकट गरिराख्नु भएको छ ताकि तपाईँ पनि नाश नहोस्। ओ प्रिय मित्रहरू, हाम्रो लागि शुभ खबर गुड न्युज यही छ कि परमेश्वरले संसारलाई प्रेम गर्नुभयो। परमेश्वरले संसारलाई प्रेम गर्नुहुनेछ वा गर्न सक्नुहुन्छ भने बाइबलले भन्दैन, बाइबलले परमेश्वरको प्रेमको सम्भाव्यताको बारेमा यहाँ बताउँदैन, तर बाइबलले यही घोषणा गर्दछ कि परमेश्वरले संसारलाई प्रेम गर्नुभयो। इट्स नट अबाउट पोसिबिलिटिज, यहाँ सम्भाव्यताको बारे सम्भावनाको बारेमा कुरा भइरहेको छैन, यो फ्याक्ट हो कि आजभन्दा 2000 वर्ष अगाडि परमेश्वरले आफ्नो प्रेम प्रदर्शन गरिसक्नु भएको छ। पतित मानिस जातिको पापी संसारलाई परमेश्वरले प्रेम गर्नुभयो, उहाँले प्रेम गर्नु पर्दैन थियो तर उहाँले प्रेम गर्नुभयो। मित्रहरू, मुक्ति सम्भव छ किनकि हराएको मानिसलाई बचाउन परमेश्वर आफै अग्रसर हुनुभयो। God took the initiative to save lost man। परमेश्वरले नै हाम्रो मुक्तिको पहल गर्नु पर्थ्यो किनकि सारा मानव जाति पूर्ण रूपमा पापी छ, पूर्ण रूपमा हराएको छ, र धर्मकर्मद्वारा आफ्नो मूल्य मान्यताद्वारा आफ्नो गुणद्वारा योग्यताद्वारा आफूलाई बचाउन पूर्ण रूपमा असक्षम छ। त्यसकारण परमेश्वरले नि पहिलो कदम, मुक्तिको कदम, मानिस जातिलाई बचाउने त्यो पहिलो कदम चाल्नु पर्थ्यो। यसको अर्थ परमेश्वरको प्रेमलाई आकर्षित गर्ने, एट्र्याक्ट गर्ने मानिसमा त्यस्तो केही पनि गुण थिएन। मानिसप्रति परमेश्वर पागल फिदा भएर परमेश्वरले मानिसलाई प्रेम गर्नुभएको होइन, परमेश्वर मानिसको पछि प्रेमको प्रस्ताव लिएर गुलाबको फुल लिएर पछि लाग्नुभएको छैन। परमेश्वरलाई हाम्रो प्रेमको प्रस्ताव स्वीकार दियोस् भन्ने उहाँको त्यो चाहना होइन। परमेश्वर हाम्रो पछि प्रेमको प्रस्ताव लिएर हिँड्नुभएको छैन। हामीलाई परमेश्वरको प्रेम चाहिन्छ, त्यसको विपरीत हामीलाई परमेश्वरको प्रेमको खाँचो छ किनकि परमेश्वरको प्रेम बिना हामी सबैजना नाश हुन्छौँ। परमेश्वरले संसार बिना आफ्नो अस्तित्वको कल्पना गर्न नसक्नु भएको कारण उहाँले तपाईँले मलाई प्रेम गर्नुभएको होइन। कतिपय भजन गीतहरूले फेसबुकका पोस्टहरूले यही देखाउँदछ कि परमेश्वरले यति प्रेम गर्नुभयो कि हामीले उहाँले ही कुडन्ट हेल्प हिमसेल्फ, उहाँले केही गर्नै सक्नु भएन त्यही भएर उहाँले आफ्नो पुत्रलाई दिनुभयो। नो, द्याट इज रङ, त्यो एकदमै गलत हो। परमेश्वरले हामीलाई प्रेम यसकारण गर्नुभयो किनकि उहाँले हामीलाई प्रेम गर्ने दृढ सङ्कल्प गर्नुभयो, यो उहाँको स्वतन्त्र इच्छाको कारण भएको थियो। परमेश्वरले हामीलाई प्रेम गर्नुभयो किनकि परमेश्वरले हामीलाई प्रेम गर्ने निर्णय गर्नुभयो। परमेश्वरको प्रेमको व्याख्या उहाँको चरित्रदेखि बाहिर काहीँ पनि हामी पाउन सक्दैनौँ। परमेश्वरको प्रेम, परमेश्वर प्रेम हुनुहुन्छ भन्ने कुरामा हामी पाउँदछौँ, बुझ्दछौँ। सुप्रियहरू, मुक्ति सम्भव छ किनकि परमेश्वरले संसारलाई प्रेम गर्नुभयो। तर परमेश्वरले संसारलाई कसरी प्रेम गर्नुभयो, परमेश्वरले आफ्नो प्रेम कसरी प्रदर्शन गर्नुभयो, हाम्रो आजको वचनको यही पदले नै हामीलाई, आज वचनको यही खण्डले हामीलाई भन्दछ किनभने परमेश्वर संसार यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो। परमेश्वरले आफ्नो प्रेम एकमात्र पुत्र दिएर प्रकट गर्नुभयो। परमेश्वरको प्रेम हामी चङ्गाइमा, हाम्रो स्वास्थ्य, धन, हाम्रो जीवनमा हुने त्यो भौतिक सफलता, सुधारमा हामी देख्दैनौँ। परमेश्वरको प्रेम मूलभूत रूपमा, मुख्य रूपमा, निर्दिष्ट रूपमा, बुझ्ने गरी स्पष्ट रूपमा कल्वरीको क्रुसमा देख्दछौँ, जहाँ परमेश्वरको पुत्र आउनुभयो, मर्नुभयो, टाँगिनुभयो। परमेश्वरले आफ्नो पुत्र दिएर आफ्नो प्रेम प्रदर्शन गर्नुभयो। परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो भने यूहन्नाले भन्दछन् कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौँ। परमेश्वरले संसारलाई को दिएर आफ्नो प्रेम प्रदर्शन गर्नुभयो, अर्को अगमवक्ता होइन, अर्को पुजारी होइन, अर्को राजा होइन, अर्को शिक्षक होइन, तर आफ्ना एकमात्र पुत्र दिनुभयो जसलाई उहाँले औधी प्रेम गर्नुहुन्छ। परमेश्वरले आफ्नो प्रिय पुत्र दिएर संसारलाई प्रेम गर्नुभयो। आफूले औधी माया गरेको, अनन्त विगतदेखि माया गरेको आफ्नो पुत्रलाई संसारको निम्ति दिएर परमेश्वरले आफ्नो प्रेम प्रकट गर्नुभयो। यदि तपाईँ अभिभावक हुनुहुन्छ भने तपाईँलाई थाहा छ कि हामी आफ्ना छोराछोरीलाई कति धेरै माया गर्छौँ, कति धेरै प्रेम गर्छौँ। छोरा इथन हाम्रो जीवनमा आएको 3 वर्ष पनि भएको छैन, तर पनि हामी उसलाई यति धेरै प्रेम गर्दछौँ कि इथनप्रतिको हाम्रो प्रेमलाई हामी वास्तवमा पर्याप्त रूपमा वर्णन गर्न सक्दैनौँ। आफ्नो पुत्रप्रतिको परमेश्वरको प्रेमलाई अनन्तताले गुणन गर्नुहोस्, गुणा गर्नुहोस्, हिसाब गर्नुहोस् र हेर्नुहोस् पिताले पुत्रलाई कति प्रेम गर्नुहुन्छ। यो 3 वर्षको 3000 वर्षको प्रेम थिएन, तर यो अनन्त अनन्तदेखिको प्रेम थियो। तर पनि बाइबलले हामीलाई बताउँदछ कि परमेश्वरले आफ्नो यही पुत्रलाई, जसले उहाँले अनन्त विगतदेखि प्रेम गर्नुहुन्थ्यो, उहाँले हाम्रो पापको निम्ति प्रायश्चित बलि हुनलाई उपहारको रूपमा दिनुभयो। यसु ख्रिस्ट परमेश्वरले संसारलाई दिन सक्नुहुने सबैभन्दा महान उपहार हुनुहुन्छ. जिजस क्राइस्ट इज द ग्रेटेस्ट गिफ्ट द्याट गड कुड एभर गिभ टु द वर्ल्ड. प्रत्येक क्रिसमसले यही महान उपहारतर्फ इसारा गराउँदछ कि परमेश्वरले आफ्नो पुत्र दिनुभयो, परमेश्वर मानिस बन्नुभयो. मानिस यसु परमेश्वरले संसारलाई दिनुहुने सबैभन्दा महान बहुमूल्य उत्तम र पापीलाई बचाउन सक्नुहुने त्यो उपहार हुनुहुन्छ. हाम्रो पापको प्रायश्चित हुनको निम्ति परमेश्वरले आफ्ना पुत्र दिनुभयो. एउटा मुख्य उद्देश्यले परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि यो उद्देश्य हो, यसले उद्देश्यलाई जनाउँदछ. ताकि के? ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्. जब यो पद तपाईँ पढ्नुहुन्छ यसबाट के कुरा स्पष्ट हुन्छ भने मानिस आफ्नो गन्तव्यको बारेमा तटस्थ छैन, न्युट्रल छैन. मानिस म स्वर्ग जाउँ कि नर्क जाउँ भन्ने त्यो एउटा निर्णयको सामु ऊ खडा भएर ऊ बसिरहेको छैन. मानिसको सामु त्यो छनौट छैन. परमेश्वरको अनुग्रही हस्तक्षेप बिना सबै मानिसको एउटै गन्तव्य छ, त्यो हो नरक. मित्रहरू, सबै मार्गहरूले स्वर्ग पुर्याउँदैन. बाटो हजार तर अन्तमा पुग्ने गन्तव्य एउटै छ, म पनि विश्वास गर्छु. तर त्यो गन्तव्य स्वर्ग होइन, त्यो गन्तव्य नर्क हो. बाटो हजारौँ छ र तपाईँ त्यो हजारौँ बाटोले एउटै गन्तव्य पुर्याउँछ, तर त्यो गन्तव्य नर्क हो. तर ख्रिस्टले तपाईँलाई त्यो गन्तव्य, तपाईँको त्यो गन्तव्य परिवर्तन गर्न सक्नुहुन्छ. त्यसकारण ख्रिस्ट संसारमा आउनुभयो. त्यसकारण ख्रिस्ट जो परमेश्वरको पुत्र अनन्त विगतदेखि परमेश्वरसँग हुनुहुन्थ्यो, उहाँ आजभन्दा 2000 वर्ष अगाडि मानिस बनी यस संसारमा आउनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, किनकि सबै मानिस नर्क गइरहेका छन्, सबै मानिस नाश भइरहेका छन्, तर नाश नहोस् भनी ख्रिस्ट आउनुभयो. तर त्यसले अनन्त जीवन पाओस् भन्ने उद्देश्यले ख्रिस्ट यस संसारमा आउनुभयो. अब यसु ख्रिस्टमा विश्वास गरेर हामी मुक्ति पाउन सक्छौँ, हामी जीवन प्राप्त गर्न सक्छौँ. म कसरी मुक्ति पाउन सक्छु भन्ने प्रश्नको उत्तर हामी यसु ख्रिस्टमा पाउँदछौँ. ख्रिस्टको कारण, ख्रिस्टको आगमनको कारण अब हामी मुक्ति पाउन सक्छौँ. यसु ख्रिस्ट जो 2000 वर्ष पहिले मानिस बन्नुभयो, सिद्ध जीवन जिउनुभयो, परमेश्वरको आज्ञा पालन गर्नुभयो, उहाँले कहिले पाप गर्नु भएन, तर उहाँमा विश्वास गर्ने सबैका पापहरू बोकी उहाँ क्रुसमा मर्नुभयो. यो तपाईँले पनि तपाईँको मुक्तिको आशा अरू सबै आशालाई त्यागेर यसुमा मात्र तपाईँ भरोसा गर्नुहुन्छ भने तपाईँको पनि उद्धार हुनेछ. मित्रहरू, आफ्नो पापहरू स्वीकार गर्नुहोस् र आउँदै गरेको न्यायबाट भाग्नुहोस्, ख्रिस्टमा शरण लिनुहोस्. आज अहिले नै समय छँदै, ढिलो हुन अघि नै यो ख्रिस्टमस तपाईँको निम्ति अर्को एउटा मौका हुनसक्छ. ख्रिस्टमा विश्वास गर्नुहोस् किनकि ख्रिस्टले मात्र तपाईँलाई तपाईँको पापबाट बचाउन सक्नुहुन्छ. आजको दिनमा यो पुलपिटबाट यो 30 मिनटको समयभित्रमा तपाईँलाई यसुख्रिस्टको बारेमा सबै कुरा हामी बताउन सक्दैनौँ. तर तपाईँ यदि यसुख्रिस्टको बारेमा अझै धेरै जान्न चाहनुहुन्छ भने कृपया सेवापछि मलाई वा यहाँ अन्य ख्रिस्टियनहरूलाई वा तपाईँलाई कसरी बोलाउनु भएको छ उहाँलाई भेटेर तपाईँ अझै धेरै सोधपुछ गर्न सक्नुहुन्छ. र तपाईँको निम्ति हाम्रो उपवासहरू त्यहाँ केही पछाडि पुस्तक प्रचार राखेका छौँ, तपाईँ त्यो एक एक प्रति लिएर जान सक्नुहुन्छ. डरलाग्दो समस्याबाट छुटकारा भन्ने त्यो एउटा प्रचार छ, एकदमै राम्रो सुसमाचारको प्रचार, तपाईँले त्यो लिन सक्नुहुन्छ. र त्यो अझै पढ्नुहोस्, अझै तपाईँले छानबिन गर्नुहोस्, खोज्नुहोस्, विचार गर्नुहोस्, तर त्यत्तिकै चुप्प लागेर नबस्नुहोस्. हाम्रो जीवनमा जब रोग लाग्छ हामी चुप्प लागेर बस्दैनौँ, हामी सतीसक्दो चाँडो हामी उपचार खोज्छौँ, किनकि हामी मर्न चाहँदैनौँ. ओ प्रिय, त्योभन्दा डरलाग्दो रोग बोकेर हामी हिँडिरहेको छौँ, क्यान्सर जन्य रोग बोकेर हामी हिँडिरहेको छौँ, प्राणघातक आत्मघातक रोग बोकेर हामी हिँडिरहेको छौँ, हामी पाप बोकेर परमेश्वरको विरुद्ध विद्रोह गरेर हिँडिरहेको छौँ, र परमेश्वरसँग मिलापमा आउनु हाम्रो त्यो सबभन्दा ठुलो आवश्यकता हो. तर त्यही भएर तपाईँ परमेश्वरको विद्रोह, परमेश्वरसँग विद्रोही जीवन जिउनमा तपाईँ कति पनि सन्तुष्ट नहुनुहोस्, चुप लागेर नबस्नुहोस्, कम्फर्टेबल नहुनुहोस्, सोच्नुहोस्, बुझ्नुहोस्, र तपाईँले पनि यो प्रश्नको खोजमा तपाईँ लाग्नुहोस् कि म कसरी मुक्ति पाउन सक्छु. तपाईँलाई हामी यसु ख्रिस्टको सुसमाचार सुनाउनलाई धेरै खुसी हुनेछौँ, तपाईँले यदि हामीलाई तपाईँको समय पछि दिनुभयो भने. मित्रहरू, परमेश्वरले आफ्नो निर्णय सुनाइसक्नु भएको छ कि मानिस पापी छ, तपाईँ पापी हुनुहुन्छ, तपाईँ जोसुकै हुनुहोस्, तपाईँ कलाकार हुनुहोस्, तपाईँ नेता हुनुहोस्, मजदुर गरी खाने साधारण मानिस हुनुहोस्, बाइबलको अनुसार तपाईँ पापी हो र तपाईँलाई पनि मुक्तिदाताको खाँचो छ र त्यो मुक्तिदाता ख्रिस्ट हुनुहुन्छ, येशु ख्रिस्ट हुनुहुन्छ। उहाँ मुक्तिको बाटो देखाउनु अर्को गुरु हुनुहुन्न, तर येशु ख्रिस्ट नै त्यो बाटो सत्य र जीवन हुनुहुन्छ। उहाँ कसरी मुक्ति पाउन सकिन्छ भने मानिसलाई शिक्षा दिनलाई धरतीमा आउनु भएन, तर मानिसलाई आफ्नो पापबाट उद्धार गर्नलाई, मुक्ति दिनलाई संसारमा आउनुभयो येशु ख्रिस्ट। अरू देवी देवताहरू जस्तो, अरू ईश्वरहरू जस्तो हुनुहुन्न, येशु ती गुरुहरू जस्तो, असल शिक्षक जस्तो हुनुहुन्न, जसले केवल मानिसलाई असल शिक्षा दिन सक्छ तर आफ बचाउन भने सक्दैन। तर येशु ख्रिस्ट त मुक्तिदाता हुनुहुन्छ, परमेश्वरका पुत्र, उहाँ चुनिएका, नियुक्त गरेका उद्धारकर्ता हुनुहुन्छ। उहाँ माथि विश्वास गरेर तपाईँले पनि मुक्ति पाउन सक्नुहुन्छ। यस उद्धारकर्तालाई व्यवस्था नगर्नुहोस्, केवल उहाँ मात्र एक मुक्तिदाता जसले तपाईँलाई बचाउन सक्नुहुन्छ। यो तपाईँले ख्रिस्टलाई एक गुरु वा असल एउटा शिक्षक वा साधारण मानिस वा एक यो क्रिस्चियन धर्मको एउटा भगवान्को रूपमा मात्र तपाईँले व्यवस्था गर्नुभयो भने बाइबलले तपाईँलाई एउटा गम्भीर चेतावनी दिँदछ, एउटा गम्भीर चेतावनी, जुन सोह्र पदमै तपाईँले त्यो अलिकति देख्नुहुन्छ कि कोही पनि नाश नहोस्, यसको मतलब येशूलाई इन्कार गर्ने मानिस नाश हुन्छ। तर त्योभन्दा अझ डरलाग्दो चेतावनी तपाईँलाई 36 पदमा दिँदछ, यही अध्याय, यही 3 अध्यायको 36 पद हेर्नुहोस् न। जसले पुत्रमाथि विश्वास गर्छ त्यसित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन अथवा जसले पुत्रमाथि विश्वास गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। परमेश्वरको क्रोध तपाईँमाथि रहिरहन्छ यदि तपाईँले येशु ख्रिस्टमाथि, येशु ख्रिस्टलाई विश्वास गर्नु भएन भने, उहाँमाथि विश्वास गर्नु भएन भने परमेश्वरको क्रोध तपाईँमाथि रहिरहन्छ। संसारमा जन्म्याउने हरेक मानिस परमेश्वरको क्रोध मुनि भएर जन्मन्छ, स्वभावैले एफिसियन 2 अध्याय अनुसार मानिस परमेश्वरको क्रोधको सन्तान भएर जन्मन्छ। तर तपाईँ परमेश्वरको क्रोध मुनि नै भएर नबढ्नुहोस्, परमेश्वरको क्रोधमा पर्नु, परमेश्वरको हातमा पर्नु, हिब्रू पुस्तक अनुसार डरलाग्दो कुरा हो। परमेश्वर क्रोधको सामुबाट, परमेश्वर क्रोधको सामुबाट, थुमाको क्रोधको सामुबाट मानिसहरू भाग्नेछन् भने बाइबलले हामीलाई भन्दछ, मानिसहरू मृत्युको खोजी, मृत्युको पछि मानिसहरू लाग्नेछन्, परमेश्वर क्रोधबाट हामीलाई बचाऊ भनेर मानिसहरू मृत्युलाई पुकारेछ, तर मृत्यु पनि त्यो दिनमा परमेश्वरको सामुबाट, थुमाको क्रोधको सामुबाट भाग्नेछ, लुकी जानेछ। परमेश्वर क्रोधको सामु पहाडहरू टिक्न सक्दैन, परमेश्वर क्रोधको सामु समुद्र सुकी जान्छ, परमेश्वर क्रोधको सामु पहाडहरू थरथर काम्छन्। तपाईँहरूमा त एउटा मानिस हो, एउटा मरणशील मानिस, तपाईँहरूमा परमेश्वर क्रोधको सामु खडा हुने साहस गर्नु हाम्रो त्यो सबभन्दा ठुलो मूर्खता हो। तर बाइबलले भन्दछ कि समय छँदै बाटोमै ख्रिस्टसँग मिलाप गरिहाल, त्यही भएर येशु ख्रिस्टलाई परमेश्वरले यस संसारमा पठाउनु भयो ताकि परमेश्वर क्रोधबाट उहाँले तपाईँले मलाई बचाउनु भएको होस् भनेर। कसैले पनि तपाईँलाई परमेश्वर क्रोधबाट बचाउन सक्दैन, केवल परमेश्वरले मात्र तपाईँलाई परमेश्वरबाट, उहाँको क्रोधबाट बचाउन सक्नुहुन्छ। र त्यो परमेश्वर आजभन्दा 2000 वर्ष पहिले मानिस बन्नु हुने येशु ख्रिस्ट हुनुहुन्छ। प्रिय संसारसँग केवल एकमात्र उद्धारकर्ता हुनुहुन्छ, त्यहाँ धेरै उद्धारकर्ताहरू छैन। म येशु पछ्याउँछु, अब तिमी बुद्ध पछ्याउ, तिमी कृष्ण पछ्याउ, बाइबलले त्यो भन्दैन। बाइबलको अनुसार संसारसँग केवल एकमात्र उद्धारकर्ता हुन्छ, एकमात्र साँचो ईश्वर जसले मानिसलाई बचाउन सक्नुहुन्छ, र उहाँ अरू कोही नभएर येशु ख्रिस्ट हुनुहुन्छ। फेरि सबै भगवान् एउटै होइन, हामीले यो कुरा स्पष्ट बुझ्नुपर्छ, सबै भगवान् एउटै होइन। तपाईँले रामलाई गएर कि तपाईँ यसो हो भन्नुभयो भने सायद रामले भन्दैन कि म यसो हो, बुद्धलाई गएर तपाईँ यसो हो, तपाईँ बाइबलको परमेश्वर भन्यो भने पक्कै पनि इन्कार गर्छ त्यो कुरालाई। येशूलाई भन्नुभयो भने तपाईँ येशूले त झन् उहाँले त 100% इन्कार गर्नुहुन्छ कि उहाँले आफ्नो महिमा कसँग साट्न चाहनुहुन्न, उहाँले सिधै भन्नुहुनेछ कि बाटो सत्य र जीवन मै हुँ, म बाहेक कोही पनि पिता कहाँ हुन सक्दैन भने हामी को हौँ कि ईश्वरहरू एउटै भनेर घोषणा गर्ने, निर्णय गर्ने। मानिसको निम्ति संसारसँग केवल एकजना मात्र उद्धारकर्ता हुनुहुन्छ, र त्यो उद्धारकर्ता येशू ख्रिस्ट हुनुहुन्छ, र क्रिसमसको केन्द्र नै उहाँ हुनुहुन्छ, परमेश्वरको सबैभन्दा ठुलो उपहार जो मानिसलाई बचाउन आजभन्दा 2000 वर्ष अगाडि मानिस भनी यस संसारमा आउनुभयो। क्रिसमसको मुख्य सन्देश नै यही हो, क्रिसमस ख्रिस्टको बारेमै हो, क्रिसमस हाम्रो बारेमा होइन, मानिसको बारेमा होइन, सान्टा क्लजको बारेमा होइन, झिलिमिली बत्तीको बारेमा होइन, नाचगनको बारेमा होइन, क्रिसमस यही मुख्य सन्देशको बारेमा कि परमेश्वरले संसारलाई मानिस जातिको निम्ति सबैभन्दा महान ठुलो बहुमूल्य उपहार दिनुभएको छ र त्यो उपहार येशु ख्रीष्ट हुनुहुन्छ। तर प्रश्न त्यो छ कि तपाईँले त्यो उपहार पाउनुभएको छ, कि तपाईँ ख्रीष्टलाई चिन्नुहुन्छ, कि तपाईँले परमेश्वरको प्रेम पाउनुभएको छ, कि तपाईँलाई परमेश्वरको प्रेम थाहा छ। बाइबलले मतलब राख्दैन तपाईँले कसको प्रेम पाउनुभएको छ, तपाईँको सपनाको, तपाईँको राजकुमारको प्रेम पाउनुभएको होला, आफन्त जनसंसारको प्रेम तपाईँले सायद जित्नुभएको, तर तपाईँसँग परमेश्वरको प्रेम छैन भने तपाईँसँग केही पनि छैन। ओ प्रियहरू, परमेश्वरको प्रेम, परमेश्वरको प्रेमको कारण उहाँले आफ्नो पुत्र दिनुभयो र उहाँको पुत्रमाथि विश्वास गर्ने कोही पनि नाश हुँदैन र तपाईँले पनि येशु ख्रीष्टमाथि विश्वास गरेर अनन्त जीवन पाउन सक्नुहुन्छ। अनुसार प्रार्थना गरौँ।